بخاری اور مسلم کے ایک روایت میں آتا ہے کہ غیر شادی شدہ غلام تھا، اس نے اپنے مالک کی بیوی سے زنا کیا. اب مالک کی بیوی شادی شدہ تھی، یہ غلام تھا. باپ جو تھا وہ نبی پاک کے پاس آیا، اس لڑکے کا باپ، اور کہا کہ میں کیا کروں؟ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کہا تم نے کیا کیا؟ تو اس نے کہا کہ میں نے اپنے اس بیٹے کی یعنی جو غلطی ہے اس کے لیے اس کے شوہر کو 100 بکریاں اور لونڈی دے دی ہے، یعنی ایسے ہی کچھ اس کو چپ کرا دیا. تو آپ نے کہا نہیں، یہ ساری چیزیں واپس کرو. پھر بلایا گیا، اس لڑکے کو 100 کوڑے لگے اور اس کی عورت کو رجم کیا، اور عورت نے اعتراف کیا کہ ہاں میں نے زنا کیا. اب آپ دیکھیے کہ ایک کو شادی شدہ اور ایک کنوارے کا معاملہ اکٹھا ہو تو بھی ایسے ہوگا. پھر اسی طرح مائز بن مالک جو تھے ان کو رجم کیا گیا کیونکہ وہ شادی شدہ تھے. صحابہ کرام کہتے ہیں کہ ہم نے اللہ کے نبی کو کبھی بھی اس طرح کے الفاظ استعمال کرتے ہوئے نہیں دیکھا. تو لہٰذا جو سزا لگتی ہے اس کی ایک وجہ تو گواہ ہوتے ہیں اور دوسرا اقرار جرم ہوتا ہے. گواہ سے مراد شہادت ہے اور دوسرا گمراہ. غامدی عورت نے 4 بار اقرار کیا تھا اور اس کا حمل بھی اس کی دلیل بن چکا تھا، اس کے خلاف تھا. آپ نے کسی جیل میں نہیں ڈالا، جاؤ بھائی بچہ پیدا ہوگا تو آنا، کیونکہ اندر کی جیل زیادہ بڑی ہوتی ہے. دنیا کی جیلیں وہاں تو اچھے بھلے بھی جا کے کبھی خراب ہو جاتے ہیں. تو لہٰذا ایسی چیزوں کو اسلام نے اس طرح سے کرنے کی کوشش کی کہ جس سے وہ چیز اب خود بخود اپنی اور موت مر جائے. آپ کو پتہ کہ مدینہ کے بعد اللہ کے نبی کے صحابہ کے دور میں بھی آٹے میں نمک کے برابر یہ چیزیں رہ گئی تھیں. تو یہاں اللہ تعالیٰ نے یہ بات کہہ کر سب کی زبانیں بند کرا دی، خبردار کسی کے اوپر بات کرو. ہاں پھر بات رہے گی کہ اگر آپ نے کسی کو دیکھا غلط کام کرتے، آپ ذکر کر سکتے ہیں اس کا؟ یعنی کیا اس قسم کے جملے بولے جا سکتے ہیں؟ تمہیں کیا پتہ وہ کہاں رہتی ہے، میں نے اس کو آج سے 2 سال پہلے بھی دیکھا تھا. آپ سوچیں نوکری کرتی ہے، رات کو 12 بجے کی نائٹ شفٹ ہے، پتہ نہیں جی کہاں نوکریاں ہو رہی ہیں، کیا یہ جملے بولے جا سکتے ہیں؟ صحابہ کرام قذف کی آیتیں نازل ہونے کے بعد اتنے محتاط ہو گئے تھے کہ جو بات کرنی ہوتی تھی وہ بھی نہیں کرتے تھے. یقین کریں اگر صرف یہ آیت 4 اور 5 کی تفسیر عام کر دی جائے، یہی جو چند منٹ کی ریکارڈنگ ہوئی ہے اسی کو اگر آپ CD بنا کے عام کریں نا، تو کم از کم ہمارے ایوننگ اسپیشل اخبار تو ساری بند ہو جائیں. یلو جرنلزم جو آج پھیلا ہوا ہے کہ جب تک کسی ہیروئن اور اداکارہ اور کسی سیاسی لیڈر کے اوپر بات نہ کی جائے چلتی نہیں ہے بات. اسلام نہیں چاہتا کہ ایسی باتیں پھیلیں. تو لہٰذا اگر کسی کے بارے میں آپ نے کوئی بات کی اور آپ کی بات کے کرنے سے پہلے وہ شخص توبہ کر چکا ہوا تو اس کی سزا پتہ کیا؟ حدیث کا خلاصہ صرف بتاتی ہوں، انتہائی ڈر لگتا ہے ایسی باتوں کو کہتے اور سنتے ہوئے. آپ نے فرمایا کہ جس نے کسی کے بارے میں کوئی ایسی بات کہی جو اب اس بات سے توبہ کر چکا ہے، الا الذین تابوا. مثلاً آپ کسی شخص کو 6 ماہ پہلے جانتے تھے، وہ شراب پیتا تھا. آپ بیٹھے ہوئے تھے کسی پارٹی میں، آپ کے سامنے وہی شخص گزرا، آپ اپنے ساتھ علی کو کہتے ہیں وہ دیکھو شرابی جا رہا ہے، یہ شراب پیتا. آپ نے بات کی، آپ کو نہیں پتا اس 6 ماہ میں کب، ابھی یا اس سے کچھ عرصہ پہلے اس شخص نے شراب سے توبہ کر لی تھی. اللہ کے نبی نے فرمایا جس نے یہ بات کی اس کو موت نہیں آئے گی جب تک وہ بھی وہ کام نہ کر لے جس کا الزام اس نے اس پہ لگایا. زبانیں کھل سکتی ہیں؟ ہم زبان کا استعمال اتنا غیر محتاط طریقے سے کرتے ہیں. آپ سوچیں، میں صرف بار بار ان باتوں کو آپ کے سامنے اس لیے لاتی ہوں کہ آپ اپنے آپ کو ان چیزوں سے بچا سکیں. بہت تکلیف دہ جہنم ہے وہ. عموماً دیکھیں کہ ہماری فیملی ٹاکس کیا ہوتی ہیں. دیورانی جٹھانی فارغ ہو کے جب بیٹھتی ہیں تو کیا باتیں کرتی ہیں؟ نند بھاوت بیٹھتی ہیں، 2 بہنیں بیٹھتی ہیں، 2 سہیلیاں بیٹھتی ہیں، کیا ہوتا ہے؟ شادیوں میں جو راؤنڈ ٹیبل ٹاکنگ ہوتی ہے کیا باتیں ہوتی ہیں اس میں؟ عموماً کیا باتیں ہم کرتے ہوئے دکھتے ہیں؟ بہت محتاط رہنے کی ضرورت ہے، اس لیے کہ صرف 20 کوڑوں کا فرق ہے. اور اگر اللہ نہ کرے وہ بات ثابت ہو گئی تو اس کے بعد ایسا انسان اپنے آپ کو کس طریقے سے آگے لے کے جائے گا. اللہ سے دعا کریں کہ وہ غفور و رحیم ہوتے ہوئے ہم پہ رحم کا معاملہ کرے اور ہم خود اپنے اوپر بھی رحم فرمائیں اور کبھی بھی لوگوں کے بارے میں باتیں نہ کریں. سچا اسلامی معاشرہ پرامن معاشرہ ہوتا ہے، کسی کی طرف نظر نہ اٹھا کے دیکھیں. بعض آنکھوں کے اشاروں سے بھی الزام لگا دیتے ہیں، بعض صرف زبان سے نہیں گفتیں کرتے، وہ دوسرے طریقوں سے بھی باتیں کر دیتے ہیں کہ جس سے واقعی اور ہی شک ہوتا ہے. بعض لوگ پوری بات نہیں سناتے بلکہ کہتے ہیں بس توبہ کرو، میں نہیں بتا سکتی، بس مجھ سے نہ پوچھو، اللہ سے ڈر لگتا ہے. اس طرح کی باتیں کر کرا کے پھر انسان اپنے آپ کو گناہگار کرتے ہیں. کہا چپ کر جو، ہے تمہارے پاس 4 گواہ؟ نہیں ہے تو زبان سیلو. آپ دیکھیے کہ کسی کے اندر برائی کی بات کر دینا بہت بڑی بات ہے. کسی کو سزا ملے نہ ملے، کسی کے بارے میں جھوٹی افواہ پھیل جائے، کسی عورت، کسی بچی، کسی لڑکی کی، اس کا مستقبل خراب ہو جاتا ہے. اس کے اوپر اس کے رشتے ٹوٹ سکتے ہیں، اس کی بہنوں کے رشتے چھوٹ سکتے ہیں. بعد میں بے شک پتہ چلے کہ कसूर इसका नहीं था, किसी और का था, किसी और के मामले में। लेकिन उसके मामले में ये बात ऐसी आ जाती है कि जिससे फिर वो बाज़ दफ़ा लड़कियां ख़ुदकुशी तक कर लेती हैं। अब यहाँ तक तो ये बात हो गई कि जब हम ये मामला देखें तो चुप कर जाएं, लेकिन हर मामला खामोश रहने वाला नहीं होता। वो कैसे कि किसी बाहर किसी को देखा, हमारे पास तो कोई गवाही नहीं, कभी रात जाते देख सकता है, कभी घर के अंदर किसी को आप देख सकते हैं, किसी को बाहर, कोई मामला होता है, खामोश, चुप, एक खामोशी। इवन कहने वाला सच है, आप शिद्दत को महसूस कर रहे हैं, यानी एक बंदा उसने अपनी आंखों से देखा है किसी को जिना करते हुए, लड़के लड़की को, लेकिन उस देखने वाले ने तीन और को साथ नहीं दिखा सका। वो ये भी नहीं कि पकड़ के लाएगा, दिल में क्या गुजर रही होगी जरा इमेजिन करें, दुख होगा ना, लेकिन वो नहीं बोल सकता, खामोश। क्यों? अल्लाह ताला ने खुद ही कह दिया, क्या कह दिया, कि अगर वो इसके ऊपर चार गवाह नहीं लाते, सुम्मलम या तो भी अरबाती शुहदा, चार नहीं लाते तो फिर क्या करो, ये बात करी अगर तुमने तो फजली दो हम समानी ना जल्दा। और ये सिर्फ उसी सूरत में मुमकिन है जब ये काम खुल्लम खुल्ला होगा, पार्टीज में होगा, कैमरों के आगे होगा, हर फिल्म की शूटिंग के बाद सारे गिरोह को जो है वो या तो रजम कर दिया जाएगा या उनको करे, जो न्यूड फिल्में बनाते हैं, जो ब्लू प्रिंट्स बनाते हैं, आप सोचें कि अगर इस्लाम आ जाए तो क्या ये इंसानियत को दीमक की तरह चाटने वाली चीज़ें बनाए, सारी इंडस्ट्री ख़त्म हो जाए, सारी फिल्म इंडस्ट्री जो ऐसी गंदी किस्म की इंडस्ट्री बना के बैठे हैं वो सारे ख़त्म कर दिए जाएँ, ना आपको हर वक्त फिक्र लगी रहे कि बच्चे घर अकेले हैं क्या देखेंगे, ना आपको शौहरों की फिक्र है ना बेटियों की फिक्र है, कितना इत्मीनान होगा सोसाइटी में, कितना आइडियल मुआशरा वो होगा, क्योंकि वहाँ गंदगी को तो आपने ख़त्म कर दिया। अब एक सवाल पैदा होता है कि अच्छा जी, नहीं तो ना सी हमारी बला से, जो करते हैं करें, भाड़ में जाएं, हम नहीं इनके बारे में बोलेंगे, लेकिन खुदा ना खास्ता अगर ये मामला कोई अपने घर में अपने शौहर या अपनी बीवी के साथ देखे तो कैसे चुप रहे। तो इसके बारे में अब आयत नंबर 6 से अगली आयतें, आयत नंबर 10 तक इकट्ठी एक ही टॉपिक है, इसलिए इसको हल्का सा देख के फिर इसमें कुछ बातें देखेंगे। والذين يرمون أزواجهم ولم يكن لهم شهداء إلا أنفسهم, और जो लोग अपनी बीवियों पर तोहमत लगाएं और इस हाल में कि वो खुद अकेले ही इसके गवाह हों, जो अब खावंद तोहमत लगाते हैं अपनी बीवियों पर या बीवियां लगाएं, दोनों के लिए ये लफ्ज़ आएगा, और ना हो उनके पास कोई गवाह अपने सिवा, तो अब क्या किया जाए, कोई बर्दाश्त कर सकता, शौहर को बुरे हाल में देख लिया, अब क्या करें, उस शौहर के साथ कैसे रहना है, या शौहर ने बीवी को देख लिया तो अब क्या किया जाए, इसका तरीका बताया जा रहा है। फशहादतु अहदिहिम अरबउ शहादातिम बिल्ला, तो वो खावन चार मर्तबा गवाही देगा कि बखुदा ये तोहमत लगाने में वो सच्चा है, इन्नहु लमिनस सादिकीन। इसका तरीका क्या है, इस टर्म को इस्लाम में लियान कहा जाता है, लियान लाम आइन नून से है, लानत का लफ्ज़ भी इसी से है, बोध के मानों में होता है दूरी हो, दूरी हो, तो इसी से ये लफ्ज़ आ गया कि ये दोनों लान कहते हैं बाहम लानत करना, यानी एक दूसरे पे लानत करना। वो शख्स अगर अपनी बीवी को देख लेता है इस साल में तो वो काजी के पास जाएगा, और सेम कैफियत औरत के साथ भी है, काजी के पास जाएगी, फिर वहाँ जाके चार दफ़ा ये गवाही देगी कि मैं अल्लाह की कसम खाता हूँ कि मैं सच्चा हूँ, मुराद यह है कि मैंने अपनी बीवी को इस गलत काम में मुर्तकिब पाया। फिर क्या होगा, वल खामिसा तू, और पांचवी बार, खामिसा मुअन्नस क्यों आया, क्योंकि पीछे गवाही की बात है ना, ये मुअन्नस इसमें कि पांचवी कसम, यानी पांचवी गवाही शहादत के लिए आया है, इसलिए खामिसा मुअन्नस है। पांचवी बार कहेगा अन्ना लानत अल्लाही अलैहि इन काना मिनल काज़िबीन, पांचवें लफ्ज क्या है लानत के, वो मर्द कहेगा कि मुझ पर अल्लाह की लानत हो अगर मैं झूठों में से हूँ, कि अगर मैं अपनी बीवी पर इल्ज़ाम लगाऊं। अब ये बात करके मर्द पीछे हट जाएगा, अब औरत को बुलाया जाएगा, वो औरत कैसे उस अज़ाब से बच सकती है, यानी उस जिना की तोहमत से, वयद्रऊ अनहल अजाबा, और डल सकती है इस औरत से हद, यद्रऊ दर उन से पीछे पड़ा है ना, तदारऊना मदारत, गाय के वाक़े में भी आया था, यानी इस अनहा से मुराद वो औरत है, कौन सी औरत जिस पर इल्ज़ाम लगा, मुलायना यानी वो औरत जिसका लियान हो रहा है उससे, अजाब से यहाँ मुराद है वो हद जो रजम की होनी है उस पर शादीशुदा होने की सूरत में, क्या कहेगी, अन तशहद अरबा शहादातिम बिल्लाही انہو لمن الکاذبین. اب عورت آ کے کورٹ میں کھڑی ہوگی اور چار دفعہ قسم کھائے گی اللہ کی کہ بے شک میرا خاوند جھوٹا ہے. کس بات میں؟ اس الزام کے معاملے میں. یہ نہیں کہ اس کی زندگی کے اور جھوٹ کھولے گی, اس معاملے کو کہے گی کہ یہ جھوٹا معاملہ ہے. والخامسہ, اور پانچویں دفعہ وہ عورت کیا بولے گی؟ ان غضب اللہ علیہا ان کان من الصادقین. وہ عورت کہے گی مجھ پر اللہ کا غضب ٹوٹے اگر میرا شوہر سچا ہو. اس کے بعد کیا ہوگا؟ ان دونوں کے بیچ میں لیان ہو جائے گا. اللہ تعالیٰ کہتے ہیں وَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ, اور اگر اللہ کا فضل وَرَحْمَتُهُ اور اس کی رحمت نہ ہوتی تم پر تو تم تو بڑی الجھنوں میں پڑ جاتے, گھر گھر میں گندگی پھیل رہی ہوتی تمہیں پتہ ہی نہ چلتا, آنکھ دیکھے تمہیں مکھی نگلنی پڑتی. لیکن اللہ نے اتنے صاف ستھرے اتنے کھلے احکامات دے کر کتنی آسانی کر دی کہ تمہاری نسلوں کو گندگی سے بچا لیا. اور وَأَنَّ اللَّهَ تَوَّابٌ حَكِيمٌ, اگر پچھلی زندگی میں کسی کا کوئی معاملہ ہو گیا, کسی نے اپنے شوہر کو ایسے معاملے میں دیکھ لیا تھا, کسی بیوی نے مرد کو دیکھ لیا, اب کیا کرے؟ خاموش ہو جائے, توبہ کرے, حکمت کے ساتھ معاملہ کرے اور اس معاملے کو اچھا لینا. اس کیفیت کو لیان کہتے ہیں. عدالت میں جائے گا مرد اور عورت, اور وہاں جا کے ایک دوسرے کے اوپر اس طرح کی باتیں کر کے پھر کیا ہوگا؟ اس کے بعد طلاق ہو جائے گی. اور لیان کے نتیجے میں جو طلاق ہوتی ہے وہ ہمیشہ کے لیے ہوتی ہے, نہ اس میں رجوع ہے اور نہ اس میں دوبارہ شادی ہے. کس طرح ہوگا؟ آپ دیکھیں نا کہ ایک حد تک ایک جوڑا ایک دوسرے کے اوپر باتیں کر دے تو بعد میں دوبارہ کیسے وہ آ سکتا ہے؟ تو اس ٹرمینالوجی کو اسلام میں لیان کہا جاتا ہے, اور اس طرح سے وہ ہوگا. اور اس کے اوپر ایک خاص واقعہ ہے, جب یہ آیت پیش ہوئی بہت ہی تکلیف دہ واقعات بھی کبھی کبھی آ جاتے ہیں مسلمان معاشروں میں. ایک صحابی تھے, انہوں نے اپنی بیوی کو اس حال میں دیکھا تھا اور اس پہ پھر اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس جا کے پوچھی. واقعہ سنا دیتی ہوں آپ کو. سعد بن عبادہ رضی اللہ عنہ نے عرض کی کہ اللہ کے رسول, یہ آیت یوں ہی نازل ہوئی ہے؟ یعنی اس آیت کے نازل ہونے کا کیا مقام ہے؟ آپ نے فرمایا انصار سنتے ہو تمہارا سردار کیا کہہ رہا ہے؟ سعد بولے اے اللہ کے رسول, خدا کی قسم میں جانتا ہوں کہ یہ حق ہے کہ اللہ نے اسے نازل فرمایا, لیکن میں یہ خیال کر کے حیران ہو رہا ہوں کہ اگر میں کسی بدبخت کو اپنی بیوی پر سوار دیکھوں تو جب تک میں چار گواہ تلاش کر کے نہ لاؤں اس کے خلاف زبان نہیں ہلا سکتا, اور اگر گواہوں کو بلانے جاؤں گا تو وہ اپنا کام تمام کر کے رفو چکر ہو چکا ہوگا. اس گفتگو کو کلیل ہی عرصہ گزرا تھا کہ ایک رات حلال بن امیہ اپنے کھیتوں سے جب گھر آئے تو اپنی اہلیہ کو ایک آدمی کے ساتھ دیکھا. انہوں نے سارا معاملہ اپنی آنکھوں سے دیکھا اور کانوں سے سنا. صبح بارگاہ نبوت میں حاضر ہوئے اور سارا ماجرا کہہ سنایا. حضور صلی اللہ علیہ وسلم کو یہ سن کر بڑی کوفت ہوئی. کس کو خوشی ہوگی ایسی بات سن کر؟ صحابہ آپس میں کہنے لگے کہ ابھی حلال پر حد قذف لگائی جائے گی, کیونکہ یہ اپنی بیوی کے بارے میں ایسی بات بول رہے ہیں اور ان کے پاس چار گواہ نہیں ہیں ٹوٹل. حلال نے کہا, میرے دوستوں گھبراتے کیوں ہو؟ اللہ تعالیٰ ضرور کوئی صورت پیدا فرمائے گا. اسی اثنا میں اللہ کے نبی صلی اللہ علیہ وسلم پر وحی کے آثار نمودار ہوئے اور سب خاموش ہو گئے. پھر جب یہ کیفیت ختم ہوئی تو آپ نے فرمایا, اے ہلال مبارک ہو, اللہ نے تیری نجات کی صورت پیدا کر دی. پھر یہ آیت پڑھ کر سنائی اور ان کی بیوی کو بلا بھیجا, وہ آئی تو آپ یہ آیت پڑھ کر اسے سنا رہے تھے. پھر دونوں کو تنبیہ کی کہ دیکھو دنیا کا عذاب آخرت کے عذاب سے ہلکا ہے, یعنی ابھی بھی تم میں سے جو جھوٹ بول رہا ہے, ظاہر یہ بیوی پہ الزام لگا رہے ہیں, تو کہا دیکھو جھوٹا الزام لگا رہے ہو تو دنیا کی سزا کم ہے آخرت کی زیادہ ہے. حلال نے کہا, اللہ کے رسول میں نے جو عرض کیا ہے بخدا وہ سچ ہے, کیونکہ سچے تھے. عورت نے کہا, یہ جھوٹ بولتا ہے, وہ ٹال رہی تھی اپنے اوپر سے اس بات کو. چنانچہ پہلے حلال نے چار مرتبہ قسم اٹھا کر کہا کہ میں سچا ہوں, پانچویں مرتبہ کہا کہ اگر میں جھوٹا ہوں تو مجھ پر اللہ تعالیٰ کی لعنت ہو. پھر عورت کو کہا گیا, اسی طرح تو چار مرتبہ حلف کے ساتھ گواہی دے کہ وہ جھوٹا ہے. اگر جب وہ یہ کہہ چکی تو اللہ کے نبی نے اس کے بعد اس کو ڈرایا کہ دیکھو اللہ سے ڈرو, دنیا کا عذاب آخرت کے عذاب سے بہت ہلکا ہے, اگر تو نے پانچویں بار بھی کہہ دیا تو عذاب آخرت تجھ پر لازم ہو جائے گا. کچھ دیر کے لیے عورت خاموش ہو گئی, جھوٹی تھی نا, تو وہ جیسے کہتے ہیں نا انسان رہتا ہے. اس نے اپنے قصور کا اعتراف بھی کرنا چاہا, پھر کہنے لگی کہ میں اپنی قوم کو رسوا نہیں کرتی. چنانچہ اس نے پانچویں بار بھی یہ کہہ دیا کہ ہاں اگر حلال سچا ہو تو مجھ پر اللہ تعالیٰ کا غضب ہو. اس طرح پھر قسم کھانے کے بعد हिलाल जो थे वो कज़फ की सज़ा से बच गए और औरत हद ज़िना से बच गई, लेकिन इनके दरमियान हमेशा के लिए जुदाई करवा दी गई। अल्लाह के नबी ने फरमाया कि अब जो बच्चा पैदा होगा उस पर नज़र रखना कि बच्चा कैसा पैदा होता है। जब बच्चा पैदा हुआ, आपने कहा अगर हिलाल से मिलता हुआ तो दैट मीन के वो झूठे थे, बच्चा इसी का है, और अगर दूसरी बात हुई तो औरत सच्ची होगी। कहते हैं कि जब बाद में बच्चा पैदा हुआ तो उसके बाद उस बच्चे की शक्ल बिल्कुल उस शख्स की थी जिसके साथ हिलाल ने उनको देखा था। तो ये उस पर खुश हुए और कहा कि अल्लाह ने मेरी बेगुनाही को साबित कर दिया। तो लिहाजा जो लियान के नतीजे में बच्चा पैदा होता है ना, ना तो उस शौहर का होगा और ना उस जानी के नाम पे लगेगा, बल्कि उसकी निस्बत माँ से होती है। हमारे यहाँ इसको हरामी बच्चा कहते हैं या इलीगल चाइल्ड कहते हैं। तो अल्लाह के नबी ने फरमाया कि जानी के लिए कोड़े हैं और अगर शादीशुदा है तो रजम है, और बच्चा माँ का है। फिर अगले सारे काम जो हैं तो वो उस बच्चे के साथ ही होते हैं। और इस तरीके से अल्लाह ताला इन चीज़ों से मुस्लिम माशरों को पाक करता है। तो आप देखिए कि यहाँ से आपको पता चल रहा है ना कि इस किताब पढ़ने के लिए, अगर ये किताब सिर्फ बरकत की किताब होती तो क्या ज़रूरत थी इस लियान के तस्करे की। इधर सरासर 100% पर्सनल मैटर, हिडन मैटर्स को सरेआम रख दिया पूरे नेट पे, पूरी दुनिया में जाएं आप इन आयतों की तफसीर पढ़ें, एक एक बंदा पढ़ेगा ना। अगर बरकत की किताब थी लिखी होती बातें, कुछ ना कुछ सुबहान अल्लाह अल्हम्दुलिल्लाह कोई बातें, कोई वजीफे, कोई अच्छी अच्छी बातें कर दी जाती। अगर ये किताब अमल के लिए नहीं थी तो क्या ज़रूरत थी इतनी बातों को करने की। तो लिहाजा यहाँ पे हमारा सबक भी पूरा होता है और दिल तशक्कुर के जज्बात से भरा रहता है। मेरा तो दिल यकीन करे सूरत नूर पढ़ाते हुए हमेशा ही बहुत तशक्कुर के साथ होता है कि अल्लाह तेरा शुक्र है कि तूने हमें मुसलमान घर में पैदा किया, फिर हमारी फितरत मसख नहीं हुई और हम कुरान के साथ जुड़े रहे। इसी तरह के कुछ और वाक़यात भी हुए थे जो इस वक्त तवालत की वजह से मैं आपके सामने नहीं रख रही, लेकिन इससे आपको पता चलेगा कि दौर चाहे आज का हो या अल्लाह के नबी का दौर हो, कुछ ना कुछ लोग ज़रूर ही ऐसे होते हैं कि जो नफ्स के पीछे लग के गलत चीज़ों में पड़े होते हैं, लेकिन फिर लियान के किस्से जो थे वो हुए और उसके साथ फिर ये चीज़ें आगे चलती गईं। अल्लाह ताला से दुआ है कि हमें ऐसी तमाम तकलीफ़दह चीज़ों से महफूज रखे, और ना हम किसी के बारे में कोई बात कहें और ना कोई हमारे बारे में कहे। सुबहान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।